Voces.
پیش خدمت ہے پروگرام ہر دم رواں ہے زندگی, پیشکش یاسمین جمیل.
السلام علیکم. وائس آف امریکہ واشنگٹن سے ہر دم رواں ہے زندگی کے ساتھ یاسمین جمیل حاضر ہے. اس پروگرام کو آپ تک پہنچانے کے لیے ہمارے ساتھ تکنیکی تعاون کر رہے ہیں پروڈیوسر ویٹو میر اور انجینئر نیلسن لوپس. ہمارا یہ پروگرام پاکستان کے لیے ریڈیو پر میڈیم ویو 972 پر, جبکہ دنیا بھر میں ہمارے سننے والوں کے لیے انٹرنیٹ پر براہ راست نشر ہو رہا ہے ہماری ویب سائٹ اردو voa.com پر, جہاں آپ اس کی ریکارڈنگ پروگرام کے بعد مستقل طور پر پائیں گے, جسے آپ کسی بھی وقت سن بھی سکیں گے اور ڈاؤن لوڈ بھی کر سکیں گے. جبکہ اس کی ریکارڈنگ پروگرام کے بعد مستقل طور پر ہر دم رواں ہے زندگی کے فیس بک پیجز پر پوسٹ کر دی جائے گی, جسے آپ کسی بھی وقت سن بھی سکیں گے, شیئر بھی کر سکیں گے اور ڈاؤن لوڈ بھی کر سکیں گے. پروگرام کے دوران ہمارے مہمانوں سے سوال پوچھنے کے لیے مفت کال کا ہمارا نمبر ہوتا ہے 0800 777 789, اور فیس بک پر سوال پوسٹ کرنے کے لیے ہمارے لنکس ہیں facebook.com/ہردم رواں ہے زندگی, اور ہمارا دوسرا لنک ہے facebook.com/یاسمین جمیل voa اردو. تو لیجئے آج کا پروگرام شروع کرتے ہیں. وائس آف امریکہ واشنگٹن کے پروگرام ہر دم رواں ہے زندگی میں ہمارا آج کا مہمان ہے امریکی اور دنیا بھر کے سماجی اور فلاحی اداروں اور نوجوان سماجی رہنماؤں کو مربوط کرنے والا ایک انٹرنیشنل ادارہ ایٹلس کور. یہ ادارہ ہر سال دنیا بھر سے نوجوان سماجی رہنماؤں کو یہاں امریکہ میں 1 سے 1.5 سال تک کسی فلاحی ادارے کے ساتھ کام کرنے کا بندوبست کرتا ہے, تاکہ وہ سوشل سیکٹر میں کام کرنے کے جدید طریقوں کی مدد سے اپنی صلاحیتوں کو بہتر بنائیں اور اپنے اپنے ملکوں میں واپس جا کر بہتر طور پر سماجی خدمات ادا کرنے کے ساتھ ساتھ اپنی زندگیوں کو بھی بہتر طور پر گزار سکیں. اس ادارے کی نمائندگی کر رہے ہیں ادارے کے ایک ٹریننگ مینیجر, ایٹلس فیلو اور سماجی خدمت کے جذبے سے سرشار ایک پاکستانی نوجوان یونس چودھری, جو ادارے کے ساتھ ایک فیلوشپ مکمل کر کے پاکستان واپس جا رہے ہیں. یونس چودھری پاکستان میں سماجی آگہی اور آرٹ سے متعلق ایک فلاحی ادارے سماج کے کو فاؤنڈر ہیں, جو کمیونیکیشن میڈیا کے ذریعے سماجی مسائل کی نشاندہی کر کے پاکستان کے سوشل سیکٹر کی خدمت کر رہا ہے. ہمارے مہمان یونس چودھری پاکستان میں سماجی مسائل کو پرفارمنگ آرٹس کے ذریعے اجاگر کرنے کے لیے پسماندہ علاقوں کے بچوں اور نوجوانوں کو تربیت دینے والے ایک اسٹریٹ تھیٹر گروپ لال تھیٹر کے بانی اور ڈائریکٹر بھی ہیں, جبکہ وہ پاکستان میں سماجی تبدیلی کی ایک ثقافتی تحریک لال کلچرل موومنٹ کا بھی حصہ ہیں, جس میں بینڈ, فلم, سوشل میڈیا, پوئٹری, یوتھ گروپ اور تھیٹر شامل ہیں. ہمارے مہمان کے تصویری تعارف اور اس پروگرام کو ہمارے فیس بک پیجز پر سننے کے لیے ہمارے لنکس ہیں facebook.com/ہردم رواں ہے زندگی, اور ہمارا دوسرا لنک ہے facebook.com/یاسمین جمیل voa اردو. ہمارے مہمان یونس چودھری اس وقت موجود ہیں واشنگٹن ڈی سی سے ٹیلی فون پر ہمارے ساتھ. السلام علیکم یونس چودھری صاحب.
جی وعلیکم السلام یاسمین, کیسی ہیں؟
میں ٹھیک ہوں, اور آپ کا بہت شکریہ کہ آپ نے ہمارے پروگرام ہر دم رواں ہے زندگی کے سننے والوں کے لیے اپنے قیمتی وقت میں سے کچھ وقت نکالا, خاص طور پر اب جب کہ آپ پاکستان واپسی کے لیے بالکل تیار ہیں. تو کچھ بتائیے ہمارے سننے والوں کو ایٹلس کور کے بارے میں, کہ سماجی اداروں اور سماجی رہنماؤں کا یہ نیٹ ورک ادارہ کب سے قائم ہے یہاں امریکہ میں, اور کیسے یہ دنیا بھر کے ابھرتے ہوئے سماجی رہنماؤں کو یہاں امریکہ بلا کر سماجی خدمت کے جدید طریقوں سے روشناس کراتا ہے.
جی, ایٹلس کور کے جو بانی ہیں وہ اسکاٹ بیل ہیں. یہ انہوں نے 2006 میں اس کو شروع کیا, اور اس کی بڑی مزے کی جو ہے وہ تاریخ ہے. وہ یہ پہلے کام کرتے تھے اسٹیٹ ڈپارٹمنٹ میں, تو یہ ڈپلومیٹ تھے, تو یہ مختلف یہ کہتے ہیں ممالک کے اندر انہوں نے سروس کی. تو انڈیا میں یہ سرو کر رہے تھے, اس کے بعد یہ کولمبیا گئے, تو وہاں پہ یہ کام کر رہے تھے اینٹی ٹریفکنگ کے اندر. تو جو ہیومن ٹریفکنگ ہے نا, جو انسانوں کو یہ کہتے ہیں غلام بنا کے ایکسپورٹ کرتے ہیں, ان کے خلاف جو ہے وہ ان کی مشن کے حوالے سے جو ہے یہ کام کر رہے تھے. تو انہوں نے یہ نوٹ کیا और काफी लोकल एनजीओ सेक्टर के लोगों के साथ इंडिया में भी और कोलंबिया में भी इन्होंने काम किया. वहां पे इन्होंने ये देखा कि जो जो सारे के सारे जो क्रिमिनल्स हैं उनका नेटवर्क बड़ा स्ट्रांग है, ठीक है ना. वो ऐसा नेटवर्क है जो कि जिसकी कोई जिसका कोई बॉर्डर नहीं है, कोई बाउंड्री नहीं है. उसने सोचा कि अच्छे लोग जो हीरो हैं, जो दुनिया के अंदर अच्छा काम कर रहे हैं, उनका नेटवर्क क्यों नहीं होना चाहिए. वहां से ये एटलस कोर का जो है ना आइडिया उन्होंने स्टार्ट किया. और पहले जो एटलस कोर की शुरुआत है ये कोलंबिया के अंदर हुई.
अच्छा.
तो शुरू शुरू में ये अमेरिका में नहीं इन्होंने स्टार्ट किया, क्योंकि इनकी पोस्टिंग हुई थी कोलंबिया के अंदर, तो वहां पे इन्होंने स्टार्ट किया. अभी भी वहां पे ऑफिस है, तो पहला ऑफिस वहां पे शुरू किया. तो वहां पे इन्होंने ये किया कि अमेरिका से लोग लेके गए जो कोलंबिया के मुख्तलिफ एनजीओ दारों के अंदर उन्होंने अपनी सर्विस की एक साल की.
अच्छा.
शुरुआत वहां से हुई, फिर ये वापस आ गए, उन्होंने अपने स्टेट डिपार्टमेंट की जॉब छोड़ दी, उसको फुल टाइम इस आइडिया के साथ वो आगे चलना शुरू.
अच्छा.
हो गए. और फिर वॉशिंगटन डीसी में इन्होंने इसको स्टार्ट किया एज ए नॉन प्रॉफिट. और फिर जो पहली क्लास के लोग थे वो इंडिया से आए और क्या कहते हैं कोलंबिया से आए. तो वहां पे क्योंकि उन्होंने काम किया हुआ था इन्हीं सेक्टर के लोगों के साथ, तो उनका नेटवर्क था, तो वहां से क्या नाम है लोग आना शुरू हुए. और जैसे ऐसे बढ़ता गया तो और भी मुल्क इसमें शामिल होना शुरू हो गया.
तो इस वक्त दुनिया के कितने मुल्क इसमें शामिल हैं और कितने मुल्कों से लोग आते हैं फलाही इदारों के इस एटलस कोर में?
टोटल जो हमारा इस वक्त अभी स्ट्रेंथ है ना, हमारे फेलोज जो एक्टिवली सर्विस भी कर रहे हैं और उसके अलावा जो सर्विस करके चले गए हैं, वो टोटल 300 है और 2006 से लेके अब तक.
अच्छा.
और इसमें टोटल 70 ममालिक जो है ना अब तक रिप्रेजेंट हो चुके हैं. इसमें पाकिस्तान भी है और भी काफी मुल्क है.
अच्छा. तो ये बताइए कि किस तरह इस इदारे का तरीका क्या होता है, किस तरह ये क्या कहते हैं कनेक्ट करते हैं, किस तरह ये बुलाते हैं, क्या तरीका होता है इसमें शिरकत का, अगर दुनिया से कोई नौजवान समाजी रहनुमा इससे इस्तेफादा करना चाहे तो?
तो शुरू शुरू में तो जैसे कि मैंने कहा कि इनका नेटवर्क छोटा था, तो इन्होंने स्टार्ट किया तो इंडिया से और कोलंबिया से, जहाँ पे इनके ऑलरेडी लोगों से जो है ना ऑन द ग्राउंड इनका वहाँ पे वास्ता था, तो उन्हीं को उन्होंने फिर बोला और वहीं से लोगों को रिकमेंडेशन दे के बुलाई वर्ड ऑफ माउथ के थ्रू. मतलब लोगों की रिकमेंड पर्सनल रेफरेंसेस के थ्रू लोग आना शुरू हुए. जैसे जैसे प्रोग्राम बढ़ता गया और ममालिक शामिल हुए, तो फिर वहाँ पे फेलोज भी नॉमिनेट करते हैं लोगों को. जिस तरह मैं जाके सर्व कर रहा हूँ, मुझे लगता है कोई मेरे थ्रू कुछ जानने वाला है, वो नॉमिनेट करने वाला एक अलहदा है. फिर हमारा नॉमिनेटर नेटवर्क है बहुत बड़ा हर मुल्क के अंदर. वो अब हमारी हाल ही के अंदर स्टेट डिपार्टमेंट के साथ हमारी एक पार्टनरशिप भी शुरू हुई, जिसके बतौर स्टेट डिपार्टमेंट के जितने भी मिशन हैं पूरी दुनिया के अंदर वो भी लोगों को रिकमेंड करेंगे, हमारी एप्लीकेशन क्या नाम है बढ़ेंगी उसके जरिए. लेकिन ज्यादातर जो है ये स्टेट डिपार्टमेंट नेटवर्क वर्ड ऑफ माउथ और मुख्तलिफ और तरीकों से जो है ना, या फेलोज या अलुमनाई इसको रिकमेंड करते हैं लोगों को कि अच्छा तुम अच्छे फिट हो गए तुम अप्लाई करो, तो इस तरह करके लोगों तक बात इसकी पहुंचती है.
लेकिन इनफरादी तौर पर लोग नहीं इसमें अप्लाई कर सकते?
कर सकते हैं, बिल्कुल कर सकते हैं, इनफरादी तौर पर कर सकते हैं. और एप्लीकेशन हमारी ओपन है, हर साल इसमें 8,000 लोग अप्लाई करते हैं.
अच्छा.
सिर्फ और सिर्फ 70 लोग सेलेक्ट होते हैं, बहुत कम्पेटिटिव है.
वाह. 8,000 लोग पूरी दुनिया से अप्लाई करते हैं, जिसमें इनफरादी तौर पर भी और जिसमें इदारों के नॉमिनेटेड लोग भी होते हैं.
बिल्कुल, दोनों ओपन है और सबके लिए. मतलब इसमें ये जो है ये ओपन है कि अगर आपके पास मिनिमम रिक्वायरमेंट्स हैं, अगर आप उसको मीट करते हैं तो आप अप्लाई करें.
तो क्या रिक्वायरमेंट्स हैं इसकी बेसिकली?
अच्छा, इसकी रिक्वायरमेंट्स ये हैं कि आप कम से कम 2 साल का आपका एक्सपीरियंस होना चाहिए सोशल वर्क में, या नॉन प्रॉफिट सेक्टर या एनजीओ सेक्टर के अंदर आपका 2 साल का कम से कम काम होना चाहिए.
अच्छा.
वो उसके अंदर वॉलंटियर वर्क भी काउंट हो जाता है. तो अगर आप फुल टाइम किसी नॉन प्रॉफिट के लिए नहीं है और आप वॉलंटियर कर रहे हैं कहीं पे कर रही हैं, वो भी इसमें काउंट हो जाता है. और हमारी एज लिमिट जो है वो 23 साल से लेकर 35 साल तक है. इस एज लिमिट के अंदर अगर आप हैं तो आप अप्लाई कर सकते हैं. तो ये बेसिक मिनिमम क्राइटेरिया है. फिर दूसरा क्राइटेरिया ये कि आपकी अंग्रेजी जुबान के ऊपर जो है ना थोड़ी सी आपका जो है वो अच्छा प्रोफेशनसी होनी चाहिए, आपको अच्छी अच्छा बोलना और कम्युनिकेट करना आना चाहिए. क्योंकि अगर आप अमेरिका में सर्व कर रहे हैं तो यहाँ पे तो बहुत जरूरी है कि आप अंग्रेजी के अंदर एक दूसरे से क्या नाम है आप रब्ता कर सकें. तो उसके लिए इंग्लिश प्रोफेशनसी एक टेस्ट होता है जो आपको हमारे एप्लीकेशन सिस्टम के थ्रू देना पड़ता है. फिर जाके आपका इंटरव्यू होता है. इंटरव्यू के अंदर फिर हम वेरीफाई करते हैं कि एप्लीकेंट में जो जो अपनी एप्लीकेशन में लिखा वो सच है या नहीं है. और फिर रेफरेंस लेटर्स भी हम देखते हैं कि इदारों के और हमारे एम्प्लॉयर्स के उनको भी हम फॉलो अप करते हैं. फिर जाके हम मैच करते हैं. अगर एक एप्लीकेंट ये सारे स्टेजेस को क्लियर कर जाता है, फिर हम जाके उनको मैच करते हैं इदारों से जो उनकी स्किल सेट के साथ मिलते जुलते हों, ताकि उनका अच्छा एक एक्सपीरियंस बने. और ये क्या नाम है, दोनों साइडों से, चाहे वो होस्ट ऑर्गेनाइजेशन है जहाँ पे वो सर्विस करेगा या फिर फेलो है, दोनों का एक्सपीरियंस अच्छा हो.
तो ये इदारे सारे अमरीका में ही होते हैं?
जी.
अच्छा, तो वो इदारे जो हैं, फिर बाकी जब वो अगर वो पास हो गया, वो 70 लोग जो हैं वो आएंगे और वो अपने अपने इदारों के साथ मुंसलिक हो जाएंगे.
बिल्कुल.
तो उस दौरान फिर उनको वो क्या क्या सहूलियात मिलती हैं यहाँ पर?
तो जब फेलो आते हैं तो अगर तो सिलेक्ट हो जाता है फेलो, और फिर यहाँ पे आके जब वो अपने इदारे के साथ सर्विस करता है, और ये सिर्फ डीसी के, वाशिंगटन डीसी में हमारा मेजर ज्यादातर फेलोज हैं, क्योंकि यहाँ पे सारे के सारे जितने भी यहाँ के इंटरनेशनल एनजीओ है या लोकल एनजीओ, उनके हेडक्वार्टर्स यहाँ पे हैं, तो ज्यादातर फेलोज यहाँ पे आते हैं. लेकिन फिर हमारे फेलोज बाकी शहरों में भी होते हैं, जिस तरह शिकागो है, न्यूयॉर्क है, सैन फ्रांसिस्को है, और फिर छोटे शहरों में भी हैं, जिसमें ग्रैंड रैपिड्स मिशिगन है, कनेक्ट, और ओहायो के अंदर डिमोइन जो है, मेरे आयोवा में है, लेकिन को नहीं पता, लेकिन वहाँ पे भी हमारे फेलोज सर्व कर रहे हैं, कनेटिकट में भी सर्व कर रहे हैं, और ये मिनेसोटा जैसे क्या नाम है ठंडे इलाकों में भी सर्विस कर रहे हैं. तो वो डिपेंड करता है कि कौन सी नॉन प्रॉफिट है और हमारे वहाँ पे कितना वाइड नेटवर्क है. तो आहिस्ता आहिस्ता हम नए शहरों को भी इसमें ऐड कर रहे हैं.
अच्छा, तो क्या सहूलियात फिर उनको क्या देते हैं?
सहूलियत उसमें ये है कि क्योंकि ये सर्विस है एक साल की, तो
एक से डेढ़ साल तक,
हाँ, ये सर्विस है, क्योंकि फेलो जो है अपना घर बार छोड़ के अपने फैमिली को, कई कई लोगों की शादी भी हुई होती है तो अपने बीवी बच्चों को पीछे वो एक साल के लिए छोड़ के यहाँ पे कुछ सीखने आते हैं. तो उसके उसके बरक्स जो है उनको एक लिविंग स्टाइपेंड मिलता है. हम राउंड ट्रिप फ्लाइट कवर करते हैं फेलो की, और क्या कहते हैं, लिविंग स्टाइपेंड देते हैं महीने के हिसाब से, जो कि इतना होता है कि आप उसमें गुजारा कर सके, अपना रेंट दे दें, खाने पीने का खर्चा निकाल लें, और क्या नाम पब्लिक ट्रांसपोर्टेशन का, रोज दफ्तर आने जाने का जो खर्चा है वो आप निकाल लें. ये बेयर मिनिमम होता है लिविंग स्टाइपेंड, हम इसको इसलिए कहते हैं क्योंकि जो ये पोजिशन एक फेलो फिल करता है वो दरअसल पोजिशन वो होती है जो यहाँ पे यूएस के अंदर, अगर यहाँ का कोई शहरी है वो फुल टाइम पोजिशन यहाँ पे फिल करेगा, और उसको फिर यहाँ पे उस हिसाब से जो है उसकी सैलरी भी उस हिसाब से होगी. लेकिन फेलो सैलरी नहीं कमाता, वो फुल टाइम काम करता है, और क्या नाम है, क्योंकि उसको एज अ सर्विस देखता है कि मैंने यहाँ पे आके इस इदारे के अंदर सर्व करना है. तो
ये एक तरह से ये एक्सचेंज होता है एक्सपर्टीज का, और क्या कहना चाहिए, उसकी सर्विसेज का.
बिल्कुल बिल्कुल. और इसके अंदर फिर मजीद सहूलत ये है कि हम एक तो वो फेलो जो होता है अपने इदारे से भी कुछ ना कुछ सीख रहा होता है, ठीक है. कई फेलोज ऐसे हैं जिन्होंने अपने इदारों के साथ एक रब्ता कायम रखा है और उनके उनकी अपने मुल्क के अंदर जाके ब्रांच खोली है. कई फेलोज इस तरह, अच्छा, उसके अलावा जो हमारा एक प्रोग्राम है जिसको जो मैं रन कर रहा हूँ, उसका नाम है ग्लोबल लीडरशिप लैब, वो नॉन प्रॉफिट मैनेजमेंट की ट्रेनिंग देता है. तो उसके अलावा फेलोज को ट्रेनिंग भी मिलती है, और आपस में एक नेटवर्क भी बनता है आप पूरी दुनिया के लोगों के साथ.
अच्छा, तो ट्रेनिंग की क्या खास बात होती है, क्या सिखाते हैं जो जो एटलस कोर खुद देता है, अलावा उसके कि जो इदारों से वो सीख रहा है जहां वो आया है?
अच्छा, तो हमारी ट्रेनिंग के काफी पहलू हैं. जो टोटल हमारा जो प्रोग्राम है, जिसको जो हमारा ट्रेनिंग प्रोग्राम, उसको हम कहते हैं ग्लोबल लीडरशिप लैब. और लैब इसलिए क्योंकि एक्सपेरिमेंटल, हम इसमें मजीद चीजों का इजाफा करते रहते हैं. तो जब एक हमारी साल में तीन क्लासेज आती हैं, तो हर चार महीने बाद एक नई क्लास आती है. अभी हमारी हाल ही में जो बल्कि जनवरी के अंदर हमारी 17वीं क्लास आई है, तो अभी मई के अंदर हमारी एक और नई क्लास आएगी. तो जब क्लास आती है नए फेलोज की, अभी 24 लोग आए हैं, उसमें से तीन पाकिस्तानी भी थे, तो उनके पहले हफ्ते के अंदर जैसे वो यहाँ पे सेटल हो जाते हैं, तो पहले हफ्ते के अंदर उनके हम एक पूरा का पूरा प्रोग्राम करते हैं, इसको कहते हैं ओरिएंटेशन. ओरिएंटेशन के अंदर हम मुख्तलिफ पहलुओं के ऊपर बात करते हैं. एटलस कोर पहला दिन सारा का सारा, उसमें एटलस कोर क्या है, उसका कल्चर क्या है, हमारी विजन क्या है, हमारा नजरिया क्या है, हम करने आगे जाते हैं, तो वो सारा का सारा वो होता है. दूसरे दिन हम फोकस करते हैं अमरीकी कल्चर के ऊपर, कि अमरीकी कल्चर क्या है, कल्चरल शॉक्स क्या होते हैं, कैसे यहाँ पे आप जो है सेटल हो सकते हैं, लोगों के साथ अपने कल्चर को भी रिप्रेजेंट कर सकते हैं और लोगों के कल्चर को भी समझ सकते हैं. तो उसके ऊपर एक पूरा हमने दिन जो है वो डिवोट किया हुआ. फिर मजीद ट्रेनिंग ये होती है प्रोफेशनल कम्युनिकेशन कैसे करनी है. यहाँ पे जब आप लोगों के साथ ईमेल के ऊपर रब्ता करते हैं या मुख्तलिफ नेटवर्किंग इवेंट्स के ऊपर लोगों से मुलाकात करते हैं, वहाँ पे अपने आप को किस तरह आपने मुतारुफ कराना है, रिप्रेजेंट करना है, वो होता है. और फिर होस्ट ऑर्गेनाइजेशन जहाँ पे फेलो जाके सर्विस करेगा उसके ऊपर भी हम बात करते हैं कि किस तरह आपने अपने साल की सर्विस को सक्सेसफुल बनाना है और क्या उसके पहलू हैं। तो ये ओरिएंटेशन एक ट्रेनिंग का एक हिस्सा है। दूसरा हिस्सा ये है जो उससे अगले हफ्ते जब फेलोज आते हैं तो हम ट्रेनिंग इन पर्सन ट्रेनिंग करते हैं। जितने भी फेलो होते हैं, एक नई क्लास तो आई है, सारे के सारे फेलोज पूरे यूएस से यहाँ पे वॉशिंगटन डीसी आते हैं और 4 दिन की उससे अगले हफ्ते हम ट्रेनिंग करते हैं। इसको हम इमर्जन कहते हैं। अब इमर्जन जो होती है वो हर फेलो जो है हर 4 महीने बाद आके अटेंड करता है और उसके ऊपर मुख्तलिफ नॉन प्रॉफिट मैनेजमेंट की थीम्स के ऊपर टच करते हैं। प्रोजेक्ट मैनेजमेंट का कोर्स हमारा है, वो हम फेलोज को वो सलाहियत देते हैं। फंड रेजिंग एक स्किल है, उसको उसमें ग्रांट मैनेजमेंट आ जाती है, स्ट्रेटजी आ जाती है, रिलेशनशिप मैनेजमेंट आ जाती है, वो एक हम उसके स्किल से मुतारफ कराते हैं। मार्केटिंग और कम्युनिकेशन और पब्लिक स्पीकिंग का भी हमारा फोकस होता है उसके अंदर। और फिर लीडरशिप क्या होती है, रहनुमाई क्या होती है, आप कहाँ से लीड कर सकते हैं, किस पोजिशन में लीड कर सकते हैं, तो आपकी एथिकल वैल्यूज क्या है बतौर फेलो बतौर लीडर, वो एक और थीम है जो हम टच करते हैं। और फिर सोशल एंटरप्रेन्योरशिप और सोशल इनोवेशन के ऊपर भी हम ट्रेनिंग देते हैं। तो ये इन पर्सन ट्रेनिंग है। उसके अलावा ये जो 4 महीने में होती है हर नई क्लास के साथ, हम ये सारा का सारा पैकेज करते हैं। उसके अलावा फेलोज जो हैं हर महीने वेबिनार्स भी करते हैं ताकि एक वर्चुअल लर्निंग भी हो, तो वो अपने इशू एरियाज के ऊपर काम कर रहे हों या फिर अपने उन्हें होस्ट होम कंट्री में कोई प्रोजेक्ट किया हो या अपनी होस्ट ऑर्गेनाइजेशन पे जो काम कर रहे हैं उसको रिप्रेजेंट करते हैं फेलोज को और एलुमनाई के लिए, ताकि उससे एक दूसरे से सीख सकें और उससे गुफ्तगू हो सके और उस पर कोलैबोरेट कर सकें। तो ये मुख्तलिफ पहलू हैं हमारी ट्रेनिंग्स के। इसमें हमारा एक बिजनेस लर्निंग प्लेटफॉर्म भी है जिसके ऊपर कोर्सेज हैं बहुत से नॉन प्रॉफिट मैनेजमेंट के जो कि कॉम्प्लीमेंट करते हैं इन पर्सन लर्निंग को। तो अच्छा। ये मुख्तलिफ सहूलियात हैं जो फेलोज को हम
मिलती हैं और आप उसमें एज मैनेजर भी काम कर रहे हैं, आप भी उनको ट्रेनिंग दे रहे हैं, तो आपकी सिलेक्शन कैसे हुई?
तो मेरी सिलेक्शन भी, मैं भी फेलो हूँ, तो जिस तरह एटलस को और बाकी फेलोज को प्लेस करता है और इदारों के अंदर, एटलस को खुद भी 2 फेलोज को होस्ट करता है, एक कम्युनिकेशन के रोल के लिए और एक क्या कहते हैं ट्रेनिंग के हवाले से। तो मुझे इन्होंने रिक्रूट इस तरह किया कि मैंने भी अप्लाई किया था और मेरा इनसे तारुफ हुआ था इस तरह कि मैं पहले अटलांटिक काउंसिल है यहाँ पे थिंक टैंक, उनका प्रोग्राम है इमर्जिंग लीडर्स ऑफ पाकिस्तान, उसके लिए मैं सेलेक्ट हुआ था, उनके पहले बैच में था। तो उन्होंने इनके साथ एक पार्टनरशिप वर्कआउट कर रहे थे, तो उन्होंने फिर हमारे फेलो नेटवर्क के अंदर भी इस एप्लीकेशन को फॉरवर्ड किया। जब हमें पता चला तो मैंने अप्लाई किया, तो लेकिन मैंने डिफर कर दिया 2 साइकल्स तक, मैं था नहीं उसके अंदर। तो मैं जर्मनी में था जब मैं एक फेलोशिप वहां पे कर रहा था, तो मुझे इनकी तरफ से कॉल आई और इन्होंने कहा कि आप अवेलेबल हैं, तो उस टाइम पे मेरे लिए वो वर्कआउट हो गया। तो फिर
तो उसके बाद फिर आपको दूसरी दफा जब आपने अप्लाई किया तो आप इसमें सेलेक्ट हो गए और अब आप यहाँ इनके ट्रेनर के तौर पर ट्रेनिंग देने के बाद एटलस कोर में आप पाकिस्तान वापस जा रहे हैं, अपना अपने पूरा आपने ट्रेनर मुकम्मल कर लिया। कितने साल का था?
हमारा रेगुलर जो प्रोग्राम है वो 12 महीने का होता है, लेकिन हमारा 6 महीने का भी एक प्रोग्राम है जो थिंक टैंक लिंक्स फेलोशिप है।
अच्छा।
और मैंने यहाँ पे टोटल 13 महीने की सर्विस की है।
अच्छा।
क्योंकि एक महीना मैंने एक्सटेंड कर लिया, लेकिन हमारे पास होता है ऑप्शन एक्सटेंड करने का 12 से 18 माह।
बेहद शुक्रिया यूनुस चौधरी साहब, हमारी गुफ्तगू अभी जारी है लेकिन हमारे प्रोड्यूसर वीटो मीर कह रहे हैं कि एक ब्रेक का वक्त हो गया है, तो पहले एक ब्रेक। वॉइस ऑफ अमेरिका वॉशिंगटन के प्रोग्राम हरदम रवा है जिंदगी में हमारा आज का मेहमान है अमरीकी और दुनिया भर के समाजी और फलाही इदारों और नौजवान समाजी रहनुमाओं को मजबूत करने वाला एक इंटरनेशनल इदारा एटलस कोर। ये इदारा हर साल दुनिया भर से नौजवान समाजी रहनुमाओं को यहाँ अमरीका में 1 से 1.5 साल तक किसी फलाही इदारे के साथ काम करने का बंदोबस्त करता है, ताकि वो सोशल सेक्टर में काम करने के जदीद तरीकों की मदद से अपनी सलाहियतों को बेहतर बनाएं और अपने अपने मुल्कों में वापस जाकर बेहतर तौर पर समाजी खिदमात अदा करने के साथ साथ अपनी जिंदगियों को भी बेहतर तौर पर गुजार सकें। इस इदारे की नुमाइंदगी कर रही हैं इदारे के एक ट्रेनिंग मैनेजर, एटलस फेलो और समाजी खिदमत के जज्बे से सरशार एक पाकिस्तानी नौजवान यूनुस चौधरी, जो इदारे के साथ एक फेलोशिप मुकम्मल करके पाकिस्तान वापस जा रही हैं। हमारे मेहमान यूनुस चौधरी इस वक्त मौजूद हैं वॉशिंगटन डीसी से टेलीफोन पर हमारे साथ। जी यूनुस चौधरी साहब, कुछ सक्सेस स्टोरीज इस इदारे की, एटलस कोर की, जिससे ये पता लगे कि जो लोग यहाँ से तरबियत लेकर जाते हैं उनको कितनी, उनकी जिंदगी में कितनी मुस्बत तब्दीली आती है और वो कैसे दूसरों की जिंदगियों में या दूसरे फलाही इदारों के जो उनके अपने मुल्क में हैं उनकी जिंदगियों को बेहतर बनाने में, उनके परफॉर्मेंस को बेहतर बनाने में कामयाबी से आगे चली।
जी जरूर। तो मैं शुरू करूंगा, पहले हमारा जो सबसे पहली बैच का हमारा जो फेलो था, सर्गियो नाम था उसका, वो कोलंबिया से था। तो जब वो यहाँ से फिनिश करके गया अपनी फेलोशिप, तो उसको कुछ अरसे बाद ही वहाँ के जो सदर हैं उन्होंने एज एन एडवाइजर हायर कर लिया ऑन सोशल एंटरप्रेन्योरशिप, और वो सारे यूथ प्रोग्राम्स को वो लीड कर रहे हैं, क्या कहते हैं, बड़ी एक नेशनल सतह के ऊपर। तो वो बड़े एक कामयाब लीडरशिप पोजिशन पे है। इसी तरह एक हमारे फेलो है मोहम्मद, वो उन्होंने बहुत बड़ा एक इदारा है, सूजन जी कोमन फॉर द क्योर, इंटरनेशनल नॉन प्रॉफिट है, तो उनके लिए उसने सर्विस की। तो
कहाँ है वो इदारा?
ये वॉशिंगटन डीसी में है।
अच्छा।
और पूरे पूरे पूरी दुनिया में इसकी प्रेजेंस है। तो मोहम्मद जो है वो सूडान से था, तो उसने इनके लिए सर्विस की और वो उनको उतना पसंद आया, वो बल्कि डॉक्टर था तो और हेल्थ के प्रोग्राम्स पे काम करता था, उसको ये समझ नहीं आती थी कि पता नहीं लोग यहाँ पे प्रोग्राम कैसे डिजाइन करते हैं, क्योंकि वो ग्रास रूट पे था और ये लोग क्या नाम है यहाँ पे पॉलिसी लेवल पे थे। तो जब वो आया यहाँ पे तो उसने इनके साथ सर्विस की, तो उनको बड़े बड़े मुख्तलिफ पर्सपेक्टिव ऑफर किए, तो उन्होंने कहा इसको हायर कर लिया था फुल टाइम एम्प्लॉई, और फिर इसने अफ्रीका के अंदर के सारे प्रोग्राम्स मैनेज करना शुरू कर दिया और मुतारफ भी कराए, और इसी तरह वो अब इनका बल्कि सबसे लॉन्गेस्ट एम्प्लॉई है, जो उसकी ओरिजिनल टीम मेंबर्स थे वो सारे के सारे मतलब ट्रांजिशन कर गए, लेकिन वो अभी तक वहां पे कायम है। उसने पूरा का पूरा वो एक इदारा वहां पे चलाया। इसी तरह बहुत से फेलोज हैं, पाकिस्तान का हमारा एक फेलो है फयाज नाम है उसका, वो मेरी क्लास में था January 2014 में मेरे साथ आया था। तो फयाज ने एक नेपाल से हमारे फेलो हैं, नारायण नाम है उनका, वो यहाँ पे हाउसमेट भी थे और क्या कहते हैं करीब करीब रह भी रहे थे, तो साथ के नाम है उनका, काफी अच्छी दोस्ती होगी। तो नारायण रन करता है अकाउंटेबिलिटी लैब नाम का एक अदारा है जो कि गवर्नेंस के ऊपर काम करता है और लोगों रासू पे लोगों को आगाह करता
कहां,
है।
कहां, तो नेपाल में?
नेपाल में जी।
अच्छा।
तो वो साउथ एशिया लेवल के ऊपर इसको मुतारफ कराना चाह रहा था, तो फयाज ने इसको टेक ऑन कर लिया, तो अपनी जॉब के साथ साथ उसने अकाउंटेबिलिटी लैब पाकिस्तान में भी मुतारफ कराई, आजकल उसका वो उस पर काम कर रहा है। और ये एक और सक्सेस स्टोरी है कि मतलब क्रॉस बॉर्डर कोलैबोरेशन हो रही है और नए नए इदारे और नए नए इनिशिएटिव्स हैं मुख्तलिफ
ममालिक, और उसकी वजह यह कि यहाँ पर वो लेटेस्ट जो तरीके हैं सोशल एंटरप्रेन्योर्स के या सोशल प्रोजेक्ट्स करने के वो सीखते हैं। अमेरिका में जाहिर है कि ऐसे इदारे मौजूद हैं जो कि लेटेस्ट तरीकों से ये समाजी खिदमत करते हैं। आपकी अपनी क्या सक्सेस स्टोरीज हैं, आप इतना अर्सा यहाँ पर रहे, आपने क्या खुद सीखा और क्या सिखाया यहाँ के फलाही इदारों के लोगों को या जो दुनिया भर से आए?
हाँ जी, तो यहाँ पे तो बखैर मेरे पास तो बहुत सी सक्सेस स्टोरीज हैं आपको बताने के लिए,
कुछ
का लेकिन मैं चंद मेन अचीवमेंट्स की बात करूंगा।
जी जी।
तो हमारा ट्रेनिंग प्रोग्राम जो है वो दरअसल हमारे जो सारे के सारे ट्रेनर आते थे उसकी लीडरशिप साइड प्रोग्रामिंग करना, वो बड़े मेरे से पहले भी दो फेलोज इसको रन कर चुके हैं। तो जब ये शुरू हुआ था तो उसके अंदर सिर्फ वेबिनार्स होते थे जो कि हम एक्सटर्नल स्पीकर्स को बुलाते थे, तो आहिस्ता आहिस्ता ग्लोबल लीडरशिप लैब बनी, तो हमारे पास करिकुलम तो होता था, टॉपिक्स होते थे लेकिन स्पीकर्स नहीं होते थे और कोई सेट करिकुलम नहीं था, तो हम मेन थीम्स के ऊपर ना अपने नेटवर्क के अंदर लोगों को बुलाते थे। तो एक हमारा फेलो था लुकुडू, उसका वो ताल्लुक था साउथ सूडान से, वो उसको उसका हुआ इत्तफाक हुआ डिलॉइट कंसल्टिंग है, दुनिया की सबसे बड़ी प्रोफेशनल कंसल्टिंग फर्म है, वहां के मेन मैनेजर्स के साथ ना उनका रब्ता हुआ, तो उनको वो उससे इतना मुतासर हुए कि उन्होंने आके हमारा जो सीईओ स्कॉट उससे पूछा कि हम किस तरह मदद कर सकते हैं। तो उसने कहा हमारा ये ट्रेनिंग प्रोग्राम है, तो उनके साथ सारी की सारी पार्टनरशिप कोऑर्डिनेट करना और ट्रेनिंग कराना। तो सितंबर के अंदर वो जब हमारी ट्रेनिंग के अंदर आए तो उन्होंने हमारा सारा का सारा करिकुलम जो है जो सारे का सारा उसका मजमून है उसको कस्टम डिजाइन किया नॉन प्रॉफिट मैनेजमेंट के लिए और एटलस कोर फेलोज के लिए। तो पहली दफा हमारे पास एक वो आया, तो वो सारा का सारा प्रोसेस, उस पर लीडरशिप लेना, उसको ओवरसी करना, वो सारा का सारा मैंने उसको देखा। फिर अभी तक वो हमारे साथ हैं और मजीद हमारी ट्रेनिंग्स पर काम कर रहे हैं, तो हमारी ट्रेनिंग्स का एक नया जो है ना वो इसके अंदर एक नया इजाफा हुआ और इसकी क्वालिटी के अंदर मजीद बेहतरी आई है इसकी वजह से। तो ये एक बहुत बड़ी अचीवमेंट थी जो मैं पीछे छोड़ के जा रहा हूँ अपनी प्लेसमेंट के लिए भी। और इसके अलावा हमने एक नया इसके अंदर ब्लेंडेड लर्निंग के हवाले से ना, ब्लेंडेड लर्निंग होती है कि एक तो आप जो क्लासरूम में या एक इन पर्सन सेटिंग में आप जो ट्रेनिंग ले रहे हैं उसको आप मर्ज करते हैं ऑनलाइन ट्रेनिंग के साथ. तो ऑनलाइन ट्रेनिंग के अंदर हमने अभी एक पार्टनरशिप किया, उसके अंदर भी मेरा काफी अहम किरदार था. एक क्रिएटिव एसोसिएट्स है, वो डेवलपमेंट इंटरनेशनल डेवलपमेंट ऑर्गेनाइजेशन है, उन्होंने ऑनलाइन लर्निंग पोर्टल बनाया क्रिएटिव यू के नाम से, जो कि दुनिया भर के नॉन प्रॉफिट प्रोफेशनल्स या एनजीओ वर्कर्स को कनेक्ट कर सकता है, चाहे वो जिस मर्जी जुबान में बोले. और उसके अंदर उनको ये सलाहियत भी होती है कि वो खुद से कोर्सेज डिजाइन करें और उसको शेयर करें अपनी कम्युनिटी के अंदर. फिलहाल अभी नया नया शुरू हुआ है तो हमने उसके ऊपर जो है वो स्पेनिश में, अरबी में और अंग्रेजी के अंदर कोर्सेज मौजूद है. लेकिन हमारा ये है कि हमारे फेलोज 70 ममालिक से हैं, आहिस्ता आहिस्ता हम फेलोज और अलुमना को उसके ऊपर लाएं और इंट्रोड्यूस करें, और साथ साथ जो हमारी इन पर्सन लर्निंग होती है उसको वर्चुअल लर्निंग के साथ कनेक्ट करें. तो मैं तो ये एक बहुत बड़ी अचीवमेंट थी जिसको मैं पाकिस्तान में भी मुतारफ कराऊंगा.
तो अगर इस वक्त जो लोग हमारा प्रोग्राम सुन रहे हैं, समाजी इदारों के लोग या वो नौजवान जिनकी उम्रें 21 या 23 से 22 23 से 35 साल तक हैं और वो चाहें कि इस इदारे से राब्ता करें या अप्लाई करें, तो आप इसकी वेबसाइट का लिंक किस वक्त बताएंगे और थोड़ा सा उन्हें गाइड कर दीजिए.
हाँ जरूर. सो इसका लिंक है www.atlas.org.cors. जिस तरह एक कोर कमांडर वाला आर्मी का कोर होता है, उसी तरह एक कोर है. कोर से मुराद होता है कि सर्विस, वो इदारा जो सर्विस करता है. तो एटलस कोर corps.org, मैं रिपीट करता हूँ, www.atlascorps.org, atlascorps.org, इसके ऊपर जाके अप्लाई करें. और इसके ऊपर सारे के सारे जो हमारी वेबसाइट है उसके अंदर अगर आप जाके देखेंगे तो वहां पे एप्लीकेशन हमारी वहीं पे हमारा एप्लीकेशन पोर्टल भी है और क्या कहते हैं वहां पे हमारी मुख्तलिफ न्यूज भी हैं और फेलोज के ब्लॉग्स भी हैं. हर फेलो ब्लॉग भी करता है हर महीने, हमारा एक कम से कम एक ब्लॉग जो है हर फेलो की तरफ से आता है. तो वहां पे वो उनके एक्सपीरियंसेस के बारे में, उनकी लर्निंग्स के बारे में भी क्या नाम है जो है वहां से आगाह हो सकते हैं.
तो इस और वो उसके बाद जब वो अप्लाई कर दें तो क्या एक्सपेक्ट करें कि उन्हें कितने अरसे के बाद कॉल आ सकती है?
देखिये, मैंने जैसे कि बताया कि हमारा जो एप्लीकेशन प्रोसेस है वो बहुत कम्पेटिटिव है. मतलब साल में हमारे पास कोई 8,000 लोग अप्लाई करते हैं. अभी हाल ही में स्टेट डिपार्टमेंट के साथ जो प्रेसिडेंट ओबामा का सिविल सोसाइटी एजेंडा है उसमें भी हम अभी शरीक हुए हैं. ये हाल ही में हुआ है तो उसमें इमर्जिंग ग्लोबल लीडरशिप इनिशिएटिव के नाम से उस पार्टनरशिप का नाम है. तो अब होगा ये कि स्टेट डिपार्टमेंट के थ्रू हमें और नॉमिनेशन आना शुरू हो जाएंगे. तो जहाँ पे हमें साल की 8,000 आती है वहां पे 1,00,000 एप्लीकेशन आना शुरू हो जाएंगे. तो यह है बहुत कम्पेटिटिव. तो अगर तो आपकी प्रोफाइल, आपकी एप्लीकेशन स्टैंड आउट करती है तो हमारी पार्टनरशिप टीम उसी वक्त आपको प्लेस करने के लिए कॉल कर देगी. हमारी साल के अंदर 3 क्लासेस चलती हैं. तो इसके जैसे कि मैंने आपको पहले बताया कि इसके पूरी एप्लीकेशन प्रोसेस के ना तीन स्टेप्स हैं. पहला ये है कि आप अपनी एप्लीकेशन फिल करें, ठीक है, कंप्लीटेड एप्लीकेशन फिल करें. इसके अंदर आपका रेफरेंस लेटर है, आपका रेज्यूमे CV है और उसके अलावा सारी की सारी जो एप्लीकेशन के अंदर एसेज हैं वो आप कंप्लीट करते हैं. तो उसके बाद फिर आपको टेस्ट, इंग्लिश लैंग्वेज का टेस्ट होता है, वो आप क्लियर करते हैं. फिर जाके आपको एक इंटरव्यू होता है जिसमें हम वेरीफाई करते हैं. ये 3 स्टेप्स हैं एप्लीकेशन के. अगर ये आप क्लियर कर जाते हैं तो उसके बाद फिर आप हमारे फाइनलिस्ट पूल में आते हैं. फिर जो है ना हमारी पार्टनरशिप टीम देखेगी जो फाइनलिस्ट पूल में लोग आ गए हैं उनमें से कौन ऐसा है जो कि मैच कर रहा है हमारी होस्ट ऑर्गेनाइजेशन की जॉब डिस्क्रिप्शन को. तो फिर हम मैच करते हैं यहाँ पे उसके साथ.
तो वो कितनी बार कोई अप्लाई कर सकता है और हर 4 माह के बाद दोबारा भी अप्लाई कर सकता है कि एक ही दफा अप्लाई करना काफी होता है?
एक दफा अप्लाई करना आपकी काफी होता है. तो उसके अंदर फिर आप जैसे जैसे आपकी एप्लीकेशन आगे बढ़ती है तो उसके अंदर क्वालिफिकेशन, अगर आप क्वालिफाई कर जाते हैं और क्लियर कर जाते हैं फिर जाके आपके प्रोस्पेक्ट्स होते हैं. तो उसमें टाइम लगता है. मुझे सिलेक्ट और प्लेस होने के अंदर कम से कम साल लगा था, लेकिन अब हमारा प्रोसेस काफी तेज हो गया क्योंकि हमने नया एप्लीकेशन सिस्टम भी रोल आउट किया. तो उसमें मेरे ख्याल में जल्द भी हो सकता है, एक साइकिल के अंदर भी लोग सेलेक्ट हो सकते हैं.
तो अगर एक दफा लोगों को ये इन्फॉर्म भी करते हैं कि आप रिजेक्ट हो गए हैं कि वो हमेशा के लिए लिस्ट में मौजूद रहते हैं वो लोग?
लोगों को हम उसी वक्त नोटिफाई कर देते हैं कि अगर तो वो स्टेज क्लियर कर गए हैं या नहीं. ठीक है, ताकि वो उनकी हम फॉल्स एक्सपेक्टेशन नहीं रखते, जैसे कि नाम है कोई एप्लीकेशन हमारी केयर नहीं करता तो हम उनको इन्फॉर्म करते थे कि वो नहीं करे, वो उसने उन्होंने नहीं किया और उनसे माजरत हम कर देते हैं।
तो वो दूसरी बार फिर अप्लाई कर सकता है?
कर सकते हैं, लेकिन एक बार क्योंकि हमारे डेटाबेस में उनका सारा का सारा आ गया है तो हम उसको दोबारा रिव्यू कर सकते हैं अगर कोई इशू हुआ हो। हमारे पास ऐसा भी हुआ है कि एक दफा हमारी एप्लीकेंट नहीं सेलेक्ट, दूसरी दफा उसको अप्लाई करने के ऊपर सेलेक्ट कर लिया था, जब वो इन पर्सन मिली हमारे स्टाफ से तो उन्होंने देखा ये तो बिल्कुल ठीक है, बहुत ही लाइक और काबिल कैंडिडेट है। तो वो करता है मैटर, आप पूछ सकते हैं क्या ऐसी वजह है और अपनी एप्लीकेशन को बेहतर कर सकते हैं।
अच्छा।
लेकिन अमूमन हमारे रिकॉर्ड्स के अंदर होता है कि इस फर्द ने अप्लाई किया और इसका नहीं, क्यों नहीं क्वालिफाई हुआ।
अच्छा।
तो ये होता है सारा का सारा सिलसिला। तो उसमें अब मेरे ख्याल में 4 महीने भी लग जाते हैं, मेरे केस में तो साल हो गया था, मुझे साल के बाद जाके इन्होंने प्लेस किया था।
ठीक, बेहद शुक्रिया यूनुस चौधरी साहब, हमारी गुफ्तगू अभी जारी है, एटलस कोर की बात आपने की और हम तवक्को करेंगे कि हमारे इस प्रोग्राम से और जो मालूमात आपने फराहम की पाकिस्तान में और दुनिया भर में उर्दू जबान बोलने वाले जो भी लोग हैं, जो नौजवान हैं और सामाजिक खिदमत करना चाहते हैं और सामाजिक खिदमत के शोबे में आगे बढ़ना चाहते हैं, वो ज़रूर इस इदारे से राबता करेंगे और कोशिश करेंगे कि उन्हें भी इसके जो अपॉर्चुनिटीज़ हैं जो ये फराहम कर रहा है समाजी सरगर्मियों से दिलचस्पी रखने वाले लोगों को, उससे इस्तेफादा करेंगे। हमारी गुफ्तगू भी जारी है और हम बात करेंगे आपकी समाजी खिदमत से मुतालिक दूसरी सरगर्मियों की, लेकिन एक ब्रेक के बाद। वॉइस ऑफ अमेरिका वॉशिंगटन के प्रोग्राम हरदम रवा है जिंदगी में हमारा आज का मेहमान है अमरीकी और दुनिया भर के समाजी और फलाही इदारों और नौजवान समाजी रहनुमाओं को मजबूत करने वाला एक इंटरनेशनल इदारा एटलस कोर। ये इदारा हर साल दुनिया भर से नौजवान समाजी रहनुमाओं को यहाँ अमरीका में 1 से 1.5 साल तक किसी फलाही इदारे के साथ काम करने का बंदोबस्त करता है ताकि वो सोशल सेक्टर में काम करने के जदीद तरीकों की मदद से अपनी सलाहियतों को बेहतर बनाएं और अपने अपने मुल्कों में वापस जाकर बेहतर तौर पर समाजी खिदमत अदा करने के साथ साथ अपनी जिंदगियों को भी बेहतर तौर पर गुजार सकें। इस इदारे की नुमाइंदगी कर रहे हैं इदारे के एक ट्रेनिंग मैनेजर, एटलस फेलो और समाजी खिदमत के जज्बे से सरशार एक पाकिस्तानी नौजवान यूनुस चौधरी, जो इदारे के साथ एक फेलोशिप मुकम्मल करके पाकिस्तान वापस जा रहे हैं। यूनुस चौधरी पाकिस्तान में समाजी आगही और आर्ट से मुतालिक एक फलाही इदारे समाज के को फाउंडर हैं, जो कम्युनिकेशन मीडिया के जरिए समाजी मसाइल की निशानदेही करके पाकिस्तान के सोशल सेक्टर की खिदमत कर रहा है। हमारे मेहमान यूनुस चौधरी पाकिस्तान में समाजी मसाइल को परफॉर्मिंग आर्ट्स के जरिए उजागर करने के लिए पसमानदा इलाकों के बच्चों और नौजवानों को तरबियत देने वाले एक स्ट्रीट थिएटर ग्रुप लाल थिएटर के बानी और डायरेक्टर भी हैं, जबकि वो पाकिस्तान में समाजी तब्दीली की एक सकाफती तहरीक लाल कल्चरल मूवमेंट का भी हिस्सा है जिसमें बैंड, फिल्म, सोशल मीडिया, पोएट्री, यूथ ग्रुप और थिएटर शामिल हैं। हमारे मेहमान के तस्वीरी तारुफ और इस प्रोग्राम को हमारे फेसबुक पेजेस पर सुनने के लिए हमारे लिंक्स हैं facebook.com/hardamrawahaizindagi और हमारा दूसरा लिंक है facebook.com/yasminjameelvoaurdu।
और इसके ऊपर आवाज उठाना हमारा बुनियादी हक है।
हम पीछे नहीं हटना चाहते, हम आगे बढ़ना चाहते हैं और इंशाल्लाह बढ़ेंगे, जरूर बढ़ेंगे, इंशाल्लाह हम जरूर बढ़ेंगे।
God bless America.
جی یہ تھی جھلک ان سماجی سرگرمیوں کی جن میں ہمارے آج کے مہمان یونس چودھری کسی نہ کسی طور پر حصہ لیتے رہے ہیں. تو یونس چودھری صاحب کچھ بتائیے ہمارے سننے والوں کو. سب سے پہلے تو یہ کہ سماجی خدمت یا سوشل سیکٹر میں قدم رکھنے کی تحریک آپ کو کیسے ملی اور وہ کیا عوامل تھے جس نے آپ کو کالج کے زمانے سے ہی لال تھیٹر جیسی ایک ایسی تحریک کی بنیاد رکھنے پر آمادہ کر دیا جو بعد میں ایک ہمہ جہت قسم کی تحریک کا روپ دھار گئی؟
بالکل. میں شروعات جو ہے میری ساری کی ساری سرگرمیوں میں میرے ہائی اسکول کے زمانے میں ہوئی. تو جہاں پہ میرے دوست اور احباب جو ہیں وہ سارے کے سارے ویڈیو گیمز کھیلا کرتے تھے اور کیا نام ہے گاڑیوں کی باتیں کرتے تھے اور کیا نام ہے شام میں جو ہے اسپورٹس وغیرہ کرتے تھے, میں کتابوں میں گھسا رہتا تھا اور میں اپنے ارد گرد جو غربت ہے اور مفلسی ہے اور کیا کہتے ہیں سماجی مسائل ان کو دیکھ کے میں اسے کافی جو ہے نا مجھے متاثر ہوا تھا. تو میں کتابوں میں اس لیے گھسا رہتا تھا کہ میں کہیں نہ کہیں سے اس کا جو ہے نا حل نکال سکوں. تو جیسے جیسے میں کتابیں پڑھتا گیا مختلف فلسفے پڑھتا گیا مجھے کیا نام ہے کچھ خیالات نظر آئے جس سے آپ جو ہے تبدیلی لا سکتے ہیں. تو میں نے ہم خیالوں کو ڈھونڈنا شروع کیا. تو اسی طرح مجھے ایکٹیوسٹ لوگ مجھے ایکٹیوسٹ کا گروپ ایک ملا جو کہ مختلف لیبر کے ایشوز کے اوپر کام کر رہے تھے. تو ان کے ساتھ میں جو ہے ریگولر طور پہ ملنا شروع ہو گیا, اسٹڈی سرکل کرنا شروع کر دیا ہم نے. جو لاہور کے اندر جو مختلف جو صنعتی مزدوروں کے علاقے ہیں وہاں پہ ہم نے ان کو آرگنائز کرنا شروع کر دیا. وہاں سے ہماری شروعات ہوئی اور ہم روز جا کے اسٹڈی سرکل کیا کرتے تھے اور گھنٹہ لمبی ہم لیبر لاز اور قوانین اور سیاست کے اوپر ہم باتیں کرتے تھے ان کے ساتھ اور ٹریڈ یونین کے اوپر لوگوں کو ہم آرگنائز کرتے تھے. تو اس کے اوپر یہاں سے میری شروعات ہوئی اور کرتے کرتے میرے خیال میں اس کو 2006 کی بات ہے, 2007 میں جب یہ بکلا تحریک شروع ہوئی تو ہم بطور گروپ ایکٹیوسٹ گروپ اس میں ہم شریک ہو گئے. تو ایک سیاسی سرگرمیوں کا بھی ہمیں ایکسپوجر ملنا شروع ہو گیا. تو وہ بھی ایک بڑا ایک انٹرسٹنگ وقت تھا پاکستان کی تاریخ کے اندر جب فوجی عامیت ختم ہو رہی تھی, جمہوریت کی ایک قوت آگے آ رہی تھی. اس نے ایک نیا قسم کا جو ہے نا شعور بیدار کیا ہم میں بھی, میرے میں بھی اور میرے ہم خیال دوستوں میں بھی. وہاں سے ہم نے کافی کچھ سیکھا اور ہم جو بڑے پیمانے پہ جو ایشوز ہیں ان کو سوچتے تھے اور اس کے اوپر ہم گفتگو اور ڈیبیٹ کرتے تھے. تو یہاں سے آہستہ آہستہ جو ہے نا
تو وہ یہ جو لال تھیٹر کا گروپ تھا وہ بچوں کو نوجوانوں کو تھیٹر میں پرفارم کرنا سکھاتا تھا اور سوشل ایشوز کو ہائی لائٹ کرتے تھے.
بالکل. تو یہ شروعات ہماری جیسے میں نے بتایا وہاں پہ ہوئی. تو ہم شروع میں اسٹڈی سرکل کیا کرتے تھے مزدوروں کے ساتھ اور ان کی فیملیز کے ساتھ ان کے مسائل کے اوپر. اور وہ میں ویسے ذاتی طور پہ تو میری والدہ لٹریچر پڑھاتی تھیں اسکول میں, تو ان سے مجھے کافی ایکسپوجر تھا تھیئٹر کا. تو تھیئٹر میں نے ویسے سائڈ پہ کیا ہوا تھا لیکن کبھی سماجی ایشو کے لیے نہیں کیا تھا. تو جب میں کالج میں تھا تو ہمارا ایک کالج کا کورس تھا اور میں لاہور میں بزنس اسکول میں گیا پڑھا. جب میں بی بی اے کر رہا تھا تو ہمارا ایک بڑا ایک انٹرسٹنگ کورس تھا, اس کا نام تھا لیڈرشپ اور کمیونٹی ڈیولپمنٹ. اس کے اندر ہم نے کمیونٹی سروس کرنی ہوتی. تو اس وقت میں مطلب ایک پکا ایکٹیوسٹ ہو چکا ہوا تھا اور میں نے کافی زیادہ یہ صنعتی مزدوروں کے ساتھ کام بھی کیا ہوا تھا. تو میں نے سوچا کیوں نہ ہم تھیٹر اور اس کا ایک اکٹھ بنا لیں اب اور ایکٹیوزم کا اکٹھ بنا لیں. تو وہاں سے پھر مجھے اسٹریٹ تھیٹر کے بارے میں پتا چلا. تو آہستہ آہستہ اس کو ریسرچ ہم نے شروع کی اور ہم نے دیکھا کہ کس طرح ہم اس کو متعارف کرا سکتے ہیں اس کام کے اندر اور سماجی سرگرمیوں کے اندر. تو وہ جب ہم نے سیکھا اس سے ہم نے ٹریننگ کی کیا نام ہے انہیں علاقوں کے اندر جہاں پہ مزدوروں کے ساتھ ہم کام کر رہے تھے. تو ہم نے دیکھا کہ رسپانس اس کا بہت ہی مختلف تھا. وہ اس طرح کہ جو ہم ایک گھنٹے کا لمبا چوڑا لیکچر کرتے تھے مزدوروں کے ساتھ, اس کو ہم اگر 5 منٹ کی بڑی مزیدار ایک انٹریکٹو سی اسٹریٹ تھیٹر پرفارمنس میں ہم کر دیتے تو لوگوں کی جو ریئیکشن ہے وہ بہت ہی مختلف ہوتی تھی. ایک تو ان کو انٹرٹینمنٹ بھی ملتی تھی, ساتھ میں وہ ان کو ایشو کے اوپر ان کا جو مسائل ہیں ان کے اوپر بھی کیا نام ہے بات چھڑ جاتی تھی. تو اس کے 2-3 بڑے اہم پہلو تھے اور پھر آہستہ آہستہ سولوشن اس کا حل کیا ہو سکتا ہے, ہم کیا کر سکتے ہیں, اس پہ بات شروع ہو سکتی تھی. تو رسپانس اس کا بہت ہی پاورفل تھا. تو ہم نے جب دیکھا یہ تو ہم نے دیکھا کہ یہ دکان بہت مزے کا ہے تو پھر ہم نے اس کو مزید آگے بڑھانا شروع کر دیا.
تو پھر آپ نے ایک سوشل اویئرنیس جنکشن کا ایک ادارہ قائم کیا تو سماج جسے آپ کہتے ہیں, آرٹ کے اوپر مبنی تھا. تو کچھ بتائیے کہ پھر یہ ادارہ کھولنے کی ضرورت کیوں محسوس ہوئی اور کیسے آپ نے اس کو فاؤنڈ کیا؟
بالکل. تو جس طرح میں آپ نے ذکر کیا کہ لال جو ہے وہ ایک لال بطور ایک موومنٹ ہے, کلچرل موومنٹ ہے. اس کے اندر ہمارا سب سے جو ویزیبل ہمارا جو ایک گروپ ہے وہ ہمارا بینڈ ہے, جس کا سوشل میڈیا پیج بھی ہے. اس کے اوپر تقریباً ہم کوئی ہفتے کے ایک ملین ویوز کو ہم ریچ کرتے ہیں, اور تھیٹر بھی اسی کا حصہ ہے. لیکن یہ بطور کلچرل موومنٹ تو ہے, لیکن ہم سیاسی باتیں کرتے ہیں اس پہ. تو اس طرح سے ہمارا فنڈز اور اس کے حوالے سے تھوڑا ہم لمیٹڈ ہیں کہ ہم فنڈز نہیں لے سکتے. تو وہاں پہ مجھے اور ہمارا ایک اور اس موومنٹ کا ممبر تھا, عمار عزیز نام ہے, جو فلم میکر ہیں اور ڈاکیومنٹریز بناتے ہیں. تو ہم دونوں نے مل کے اس پہ بیٹھ کے بات کی کہ ہمارے دونوں کا جو اس وقت ہمارا کریئر جو تھا وہ ایڈورٹائزنگ میں تھا. تو ہم دونوں فل ٹائم کام کر رہے تھے وہاں پہ. تو ہم نے کہا کہ ہمارے پاس کریٹو آئیڈیاز تو بہت زیادہ ہیں, کیا ایسی چیز ہے جو ہمیں, کیونکہ لال کا سارا جو ڈھانچہ ہے نا وہ والنٹیئر ورک کے اوپر ہے. ہم سارے کے سارے اپنا ٹائم والنٹیئر کرتے ہیں اور سب کے پاس ڈے جابس کہیں نہ کہیں ہیں. تو ہم نے سوچا کیا ایسا ہم کر سکتے ہیں جس سے ہم فل ٹائم اسی لیول اور اسی پیمانے پہ ہم کام کر سکتے ہیں. تو وہاں سے ہمیں سماج کا آئیڈیا آیا کہ ہم سوشل اویئرنیس میڈیا اور آرٹ جنکشن, جس کا شارٹ سماج ہے, اس کو شروع کرتے ہیں اور بڑے پیمانے کے اوپر اس کے اوپر ہم کام کرنے کے لیے اس کو ہم اسٹارٹ کریں. تو وہاں سے پھر ہم نے آہستہ آہستہ,
تو یہ ادارہ جو ہے پھر یہ ڈاکیومنٹریز بناتا ہے, فلم بناتا ہے.
ہاں جی, یہ ڈاکیومنٹریز بھی بناتا ہے, یہ فلم بھی بناتا ہے, اور یہ مختلف این جی اوز کا کمیونیکیشن کا کام بھی کرتا ہے. کمیونیکیشن کے حوالے سے ہم ان کو پوری کی پوری, جس طرح ایک ایڈورٹائزنگ فرم سروسز دیتی ہے, ہم بھی کیا نام ہے ان کو سروس دیتے ہیں. لیکن ہمارا ایک ڈفرینس یہ ہے کہ ہم ڈیولپمنٹ سیکٹر کو سمجھتے ہیں, ہم کاز بیسڈ کمیونیکیشن کو سمجھتے ہیں, کیونکہ ہم خود بھی ایکٹیوسٹ رہے ہیں. تو ہمارا ایک مختلف پہلو ہوتا ہے اور بڑا ایک آرٹسٹک پہلو ہوتا ہے, تو وہ ہم ایک ایڈڈ ویلیو اس کو ملا.
اچھا, تو گویا سماجی مسائل کو آپ پیش کرتے ہیں ڈاکومنٹریز کے ذریعے, فلموں کے ذریعے, اور پروفیشنل طریقے سے جو آپ کے پاس ہنر موجود ہے.
بالکل
ٹھیک ہے. تو آپ کی ایک ڈاکومنٹری جو آپ کے ادارے نے بنائی تھی, مجھے نہیں معلوم کہ کس نے بنائی تھی, تو اس کی ایک جھلک ہم اپنے سننے والوں کو سناتے ہیں کہ آپ نے ایک بڑے خوبصورت موضوع کو اس ادارے نے کیسے پیش کیا, اور یہ کہاں پر پیش کرتے ہیں اس ڈاکومنٹری کو, ایسی ڈاکومنٹریز کو.
یہ ڈاکومنٹریز عموماً تو جس طرح کی, جس ڈاکومنٹری کا آپ ذکر کر رہی ہیں, وہ ہم نے ایک کلائنٹ کے لیے ہی بنائی. وہ کلائنٹ ہے لیبر ایجوکیشن فاؤنڈیشن. تو یہ ان کے لیے ہم نے 3-4 ڈاکیومنٹریز ہم نے شوٹ کی تھی, جس کو ہم نے مختلف دنیا کے فلم فیسٹیولز کے اندر بھی ہم نے اس کو شو کرایا. لیکن اس کے علاوہ پھر جو فنڈنگ, جو فنڈ کرتے ہیں ان کو, ان کے فنڈرز ہیں, ان تک بھی یہ جاتی ہے, اور مختلف اور آڈینس کے پاس بھی ہم اس کی شو کیسنگ کرتے ہیں.
تو ایک جھلک اس دستاویزی فلم کی, جس سے آپ کو اور ہمارے سننے والوں کو اندازہ ہوگا کہ کس طرح ایک سماجی ایشو کو کتنے خوبصورت طریقے سے پیش کیا جا سکتا ہے, کہ اور وہ لوگوں کے دلوں کو بھی اثر کر سکتی ہے, اور اس سے کوئی پازیٹیو چینج یا لوگوں کی سوچ میں تبدیلی ضرور آ سکتی ہے. تو یہ چوڑیوں پر ہے ایک دستاویزی پر.
جب لوگ بولتے ہیں کتنی اچھی لگی ہیں, ہم خوشی سے بولتے ہیں کہ ہم نے یہ بن لگائی ہے, ہم نے بنائی ہے. خوشی بھی ہوتی ہے, دکھ بھی ہوتا ہے کہ ہم بناتے ہیں لیکن ہمیں کچھ نہیں حاصل ہوتا. جن کے پاس پیسہ ہے وہ پہنتے ہیں, ہم تو پہن بھی نہیں سکتے.
ڈاکٹر ویسے منع کرتے ہیں کہ اس کام کو آپ نہیں کرو, لیکن کیا کریں, کرنا پڑتا ہے. پریشانی کی وجہ سے, گھر کے حالات کی وجہ سے کرنا پڑتا ہے.
یہی کام کرتے آ رہے ہیں, شادی ہو گئی تو بچے ہو گئے, بچیوں کو بھی اسی کام پہ لگایا, اور ہمارے کو اس کا سلا کوئی نہیں مل رہا. آدمی جو کام کرتے ہیں ان کی سب کچھ مزدوری ملتی ہے, اخراجہ ملتی ہے, ان کا ٹائم ٹیبل بھی ہوتا. ہمارا عورتوں کا کوئی ٹائم ہے نہ ٹیبل ہے, جب مرضی آئے رات ہوتی ہے اسی میں لگتے. اس سے ٹی وی بھی ہوتی ہے, سانس بھی ہوتا ہے. وہ دوسری بچی جو بیمار رہنے لگ گئی, سر کا درد ہونے لگ گیا, ڈاکٹر نے کہا کہ ایسے چوڑی کا کام بالکل بند کرا دو, بچے کی زندگی چاہتے ہو.
اور اس کے اوپر آواز اٹھانا ہمارا بنیادی حق ہے.
ہم پیچھے نہیں ہٹنا چاہتے, ہم آگے بڑھنا چاہتے ہیں, اور انشاءاللہ بڑھیں گے, ضرور بڑھیں گے, انشاءاللہ ہم ضرور بڑھیں گے.
جی, یہ تھی ایک جھلک اس دستاویزی فلم کی جو آپ کے نان پروفٹ ادارے سماج نے بنائی تھی اور جو مختلف فیسٹیولز میں بھی پیش کی گئی. یونس چودھری صاحب, یہ بتائیے کہ آپ نے یہاں امریکہ میں بھی تھیٹر بھی کیا, کچھ اس کا ذکر کے وہ کیسا رہا, وہ تجربہ کیسا رہا امریکہ میں تھیٹر کرنا؟
ہاں جی, یہاں پہ مجھے اتفاق ہوا, یہ تو ہمارا ایٹلس کور میں فل ٹائم کام ہوتا تھا تو ہم پروفیشنلی تھیٹر تو نہیں کر سکتے تھے, تو لیکن یہ اتفاق ہوا کہ فری ٹائم کے اندر ہمیں مجھے جو ہے کافی یہاں پہ تھیٹر کمیونٹی سے جو ہے متعارف ہوا, تو ان کے ساتھ میں نے مختلف پروجیکٹس یہاں پہ کیے, تو کافی اچھا ایکسپیرینس رہا, ہم نے کافی کچھ سیکھا بھی, کافی چھوٹے پیمانے پہ پروجیکٹس بھی کیے اور بڑے پیمانے پہ بھی ہم نے پروجیکٹس کیے, تو کافی مختلف پہلوؤں سے ہم نے تھیٹر کو دیکھنا شروع کیا اور اس کے ساتھ ہم کیا کیا کر سکتے ہیں.
تو یہ تھیٹر کس نے کروایا تھا, مجو کا تھیٹر میں آپ نے حصہ لیا تھا؟
ہاں جی, میں یہاں پہ بلکہ 5-6 پروجیکٹس کیے ہیں جب سے میں یہاں پہ ہوں. تو ایک یہاں پہ ہوتی ہیں, بلکہ آپ کی وی او اے کی فارمر میرے خیال میں ممبر رہ چکی ہیں عابدہ رضوی, ڈاکٹر عابدہ رضوی ہیں, تو ان سے میرا متعارف ہوا. شاہد ندیم صاحب جو اجوکا کے ڈائریکٹر ہیں نا, وہ یہاں پہ میرے خیال میں سمرز کے اندر یا جب میں آیا تھا نیا نیا, تو یہاں پہ نیشنل انڈاؤمنٹ فار ڈیموکریسی کے لیے فیلوشپ کر رہے تھے اور ان کا اس وقت میرے خیال میں تھیسس تھا آرٹ اور صوفی کلچر کے اوپر نا, تھیٹر اور صوفی کلچر, تو اس پہ وہ فیلوشپ کر رہے تھے, تو مجھے کسی نے بتایا کہ وہ یہاں پہ ہیں, تو میں نے ان سے رابطہ کیا اور ان سے بڑی اچھی میری ایک نام ہے گفتگو شروع ہوئی, تو انہوں نے پھر مجھے انوائٹ کیا اپنے ایونٹ پہ, وہیں پہ میری ڈاکٹر عابدہ سے بھی ملاقات ہوئی, تو انہوں نے کہا کہ آپ ان کے ساتھ کام کریں اور ریکمینڈ کیا, اور انہوں نے یہ بھی بتایا کہ وہ جنوری کے 2015 کے اندر یہاں پہ تھیٹر کریں گے جارج ٹاؤن کے اندر, تو مجھے انوائٹ بھی کیا اس کے لیے, تو اس طرح ایک بڑا اچھا میرا یہاں پہ ان سے ایک تعلق بن گیا, کیونکہ میں نے تو
اور اس کے بعد آپ نے دوسرے امریکہ چلو کے تھیٹر میں بھی حصہ لے, جس کی ہم نے ابھی ایک جھلک سنوائی ہے اپنے سننے والوں کو.
بالکل بالکل, اسی طرح میرا ان سے بھی تعلق ہوا, تو پھر میں نے ایک پرفارمنس کی یہاں پہ میرے خیال میں شروع میں جب میں آیا تھا, تو ڈاکٹر عابدہ نے ایک پلے کیا تھا فورنر کے نام سے, تو وہ میں نے پہلا یہاں پہ کمیونٹی تھیٹر کیا تھا ورجینیا کے اندر, تو اس پہ بڑا اچھا ریسپانس ملا, اس میں میرا ایک مین کردار تھا, تو وہ بڑا اچھا ایکسپوجر ہو گیا, وہاں پہ شاہد صاحب بھی آئے تھے.
تو یہ بتائیے کہ اب یہ تو آپ نے جو کچھ یہاں سے اپنے شوق کی بھی تکمیل کی اور ایک نیا ایکسپیرینس بھی آپ کو حاصل ہوا, اب جب آپ پاکستان واپس جائیں گے تو یہاں سے آپ نے جو کچھ سیکھا ہے وہ کہاں تک آپ کو سماجی سیکٹر میں آگے بڑھنے کا موقع فراہم کر سکتا ہے؟
بالکل, تو ایک تو میں مختلف پہلوؤں کی بات کر سکتا ہوں, میں یہاں سے بہت کچھ لے کے جا رہا ہوں, یا دوستیاں بھی لے کے جا رہا ہوں, یادیں بھی لے کے جا رہا ہوں, اور سب سے جو امپورٹنٹ چیز ہے وہ صلاحیتیں لے کے جا رہا ہوں. تو ایک تو یہاں سے جیسے کہ میں نے بتایا کہ لیڈرشپ پروگرامنگ اور ڈیولپمنٹ جو ہے پاکستان کے نان پروفٹ سیکٹر کے اندر, اس پہ اتنا زیادہ کام نہیں ہوا, تو وہ ایک یونیک پرسپیکٹیو جو میں نے یہاں سے لیا ہے وہ میں وہاں پہ پاکستان کے اندر ہمارے کلچرل ہماری ثقافت کو نظر میں رکھتے ہوئے وہاں پہ متعارف کروں گا. اس کے علاوہ جو ڈسٹینس لرننگ اور آن لائن لرننگ کے پلیٹ فارمز ہیں وہ بھی میں نے وہاں پہ متعارف کرنے ہیں. پھر ایکسپیرینشل لرننگ جو تھیٹر کے تھرو جو ہم نے ایشوز کو ٹچ کیا, جیسے کہ آپ نے ایک کلپ دکھائی, ہم نے پلینگ ان دا نیشنل مال والی ایکٹیویٹی کی, اس کو کس طرح آپ مختلف ایشوز کے لیے استعمال کر سکتے ہیں, تو اس طرح کی ایکسپیریمنٹل چیزیں بھی میں وہاں پہ ڈیولپمنٹ سیکٹر میں متعارف کرانا چاہتا ہوں, بتا رہے چاہے وہ کسی کلائنٹ کے لیے ہوں یا وہ میں اپنے انڈیپینڈنٹ طریقے سے کروں, تو بہت سے میرے پاس آئیڈیاز ہیں جو میں پاکستان میں جن کو اپلائی کرنا چاہتا ہوں.
تو ہماری گفتگو بھی جاری ہے لیکن ایک چھوٹے سے بریک کا وقت ہو گیا, تو بریک کے بعد ہم پروگرام کو سمیٹیں گے.
ضرور.
تمنا کرتے رہے
وائس آف امریکہ واشنگٹن کے پروگرام ہردم رواں ہے زندگی میں ہمارا آج کا مہمان ہے امریکی اور دنیا بھر کے سماجی اور فلاحی اداروں اور نوجوان سماجی رہنماؤں کو مربوط کرنے والا ایک انٹرنیشنل ادارہ ایٹلس کور. یہ ادارہ ہر سال دنیا بھر سے نوجوان سماجی رہنماؤں کو یہاں امریکہ میں 1 سے 1.5 سال تک کسی فلاحی ادارے کے ساتھ کام کرنے کا بندوبست کرتا ہے تاکہ وہ سوشل سیکٹر میں کام کرنے کے جدید طریقوں کی مدد سے اپنی صلاحیتوں کو بہتر بنائیں اور اپنے اپنے ملکوں میں واپس جا کر بہتر طور پر سماجی خدمات ادا کرنے کے ساتھ ساتھ اپنی زندگیوں کو بھی بہتر طور پر گزار سکیں. اس ادارے کی نمائندگی کر رہی ہیں ادارے کے ایک ٹریننگ مینیجر ایٹلس فیلو اور سماجی خدمت کے جذبے سے سرشار ایک پاکستانی نوجوان یونس چودھری جو ادارے کے ساتھ ایک فیلوشپ مکمل کر کے پاکستان واپس جا رہی ہیں. ہمارے مہمان یونس چودھری اس وقت موجود ہیں واشنگٹن ڈی سی سے ٹیلی فون پر ہمارے ساتھ. جی یونس چودھری صاحب, آپ کی جو سرگرمیاں ہیں ان کی بھی ایک جھلک ہم نے شامل کی اس پرومو میں اور آپ کی ایٹلس کور کی بھی بات کی. ایک دفعہ پھر ایٹلس کور ہی کے حوالے سے بات کرتے ہیں کہ آپ نے جو ایٹلس کور کا جو ادارہ ہے کیا وہ اسی طرح کی تربیت تو نہیں فراہم کرتا جسے ہم سوشل انٹرپرینیور کہہ سکتے ہیں؟
کرتا ہے, بالکل کرتا ہے. ہم دیکھیں کیونکہ ہمارے فیلوز مختلف بیک گراؤنڈ سے آتے ہیں, کئی لوگ ہوتے ہیں جو سوشل انٹرپرینیورشپ کرتے ہیں, ان کا وہ والا بیک گراؤنڈ ہے. کئی لوگ فل ٹائم ڈیولپمنٹ پروفیشنل ہوتے ہیں, اس کا مطلب این جی او کے لیے کام کر رہے تھے جہاں پہ بزنس کا کوئی اس طرح سے نہیں ہوتا, مطلب آپ ایک سوشل بزنس جو چلا رہے ہیں اس کا پہلو اس میں کوئی شامل نہیں ہوتا. تو ہم اس کے اوپر بھی ہم ٹریننگ کرتے ہیں اور اس کے حوالے سے بھی ہم فیلوز کو ایکسپوزر دیتے ہیں کہ ہمارا ایک فیلو جو ہے وہ ویل راؤنڈڈ فیلو, چاہے وہ سوشل بزنس چلا رہا ہو یا فل ٹائم ڈیولپمنٹ آرگنائزیشن چلا رہا ہو, ہم ان کو ایک ویل راؤنڈڈ پروفیشنل بنانے کی کوشش کرتے ہیں. لیکن اس میں یہ ہوتا ہے کہ کافی فیلوز جو ہیں کئی کانفلکٹ کے ایکسپرٹس ہوتے ہیں, کافی لوگ جو ہے نا وہ ایسے علاقوں سے آتے جہاں پہ جنگ چل رہی ہوتی ہے اور بڑا ایک ڈینجرس قسم کا وہاں پہ کام ہو رہا ہوتا ہے, تو مختلف اسکلز کے بیک گراؤنڈ ہوتے ہیں. لیکن ہماری جو سوشل انٹرپرینیورشپ ہے اس کے اوپر ہماری ٹریننگ ہوتی ہے.
تو پاکستان میں سوشل انٹرپرینیورز کا کیا حال ہے اور وہاں اس کو فروغ دینے کی کتنی ضرورت ہے؟
میرے خیال میں تو بہت سخت ضرورت ہے. اس کی وجہ میں آپ کو بتاتا ہوں کہ جو پورا ہمارا جو ڈیولپمنٹ سیکٹر ہے نا, جو این جی او کا سیکٹر ہے میرا, حالانکہ اس میں نیا میں اس میں جو ہے قدم رکھ رہا ہوں, لیکن جو میں نے بڑا سوچا سمجھا ایک قدم اٹھایا اور اس سے میں نے بہت اسٹڈی بھی کیا ہے, جو میں نے یہاں پہ نوٹ کیا ہے وہ آہستہ آہستہ یہ دیکھ رہا ہوں کہ پاکستان کے اندر سے جو بڑے پیمانے پہ فنڈنگ ہے, چاہے وہ یو ایس ایڈ کی ہو یا یو ایس گورنمنٹ کی ہو یا کسی اور بڑے انٹرنیشنل ڈونر آرگنائزیشن کی ہو, وہ آہستہ آہستہ ختم ہوتی جا رہی ہے یا وہ اسکیل ڈاؤن ہوتی جا رہی ہے. ایگزسٹنگ جو ان کے پروجیکٹس چل رہے ہیں نا بڑے پیمانے پہ, وہ تو چلیں گے جب تک ان کا خاتمہ نہیں ہوتا, لیکن اس کو رینیو نہیں کیا جائے گا, یا اگر کیا بھی جائے گا تو بہت چھوٹے لیول پہ کیا جائے گا. تو اس کا حل کیا ہے؟ اتنا بڑا سیکٹر ہے, اتنے زیادہ اس کے اندر لوگ جو ہیں جن کو اس میں روزگار ملا ہوا ہے, وہ کیا کریں گے, کہاں جائیں گے؟ تو ایک تو طریقہ یہ ہے کہ آپ اپنے اداروں کو سیلف سفیشنٹ بنائیں, جو کہ بہت ضروری ہے. ہم ایڈ کے اوپر تو فورن ایڈ کے اوپر تو بہت اچھا ہے کہ ہمیں مل رہی ہے, لیکن وہ اس کا ایک ایکسپائریشن ڈیٹ ہوتی ہے. تو سوشل انٹرپرینیورشپ جو ہے وہ آل فنڈز کو جو ہے اکٹھا کرنے کا آپ کو طریقہ سکھاتی ہے اور اپنے بزنس کو سیلف سسٹیننگ بنانے کا جو ہے نا, وہ اپنے نان پروفٹ کو سیلف سسٹیننگ بنانے کا اس میں طریقہ کار آپ کو سکھاتی ہے کہ آپ کس طرح ایک سسٹینیبل آرگنائزیشن بن سکتے ہیں تاکہ آپ جو اچھا کام کر رہے ہیں, جو آپ سماج سیوا کر رہے ہیں وہ جاری رہے اور آپ فنڈنگ کی بھی اس طرح سے مسئلہ نہ ہو کہ آپ کے پاس جو پیسے ہیں وہ یہ کام کے لیے آتے ہیں.
تو فنڈ ریزنگ کا جو کانسیپٹ یہاں امریکہ میں ہے کیا وہ پاکستان میں موجود ہے یا وہ شامل ہو رہا ہے وہاں کے سماجی سیکٹر میں؟
ہاں جی, جہاں تک جو تھوڑی بہت میری سمجھ ہے اس کے اوپر, وہ یہ ہے کہ ایک تو ہمارے انٹرنیشنل ڈونرز ہیں نا جو ہمیں ریگولر فنڈنگ دیتے ہیں, ان کے لیے فنڈ ریزنگ پاکستان میں نہیں ہوتی, وہ تو آپ کے پروجیکٹس چل رہے ہیں وہاں پہ, ان کے لیے فنڈ ریزنگ ہوتی ہے امریکہ کے اندر, یورپین ممالک کے اندر. پھر ہماری لوکل فاؤنڈیشن بھی ہیں پاکستان کے اندر, بھی بہت سی فاؤنڈیشن ہیں جو چل رہی ہیں, جس طرح آغا خان فاؤنڈیشن ہے. آغا خان کا فاؤنڈیشن کا ہیڈ ایک تو آفس یہاں پہ واشنگٹن ڈی سی میں بھی ہے اور بہت بڑے پیمانے پہ وہ لوگ کام کرتے ہیں, اسماعیلی کمیونٹی جو ہے, اور بہت ایک اچھا ماڈل ہے جس سے ہم سیکھ سکتے ہیں کہ ہم سسٹینیبل ماڈل کیسے بنا سکتے ہیں جو آغا خان کمیونٹی نے بنایا ہوا ہے. اسی طرح اور بھی لوکل بزنسز ہیں اور فاؤنڈیشنز ہیں جو کہ این جی اوز اور مختلف کے نام ہے سوشل ورک کو فنڈ کر رہی ہیں. ہیں لیکن اتنی ویزیبل نہیں. پھر دوسرا گورنمنٹ کی طرف سے بھی سپورٹ ملنی چاہیے سوشل آنٹرپرینیورز کو. آہستہ آہستہ یہاں پہ چیزیں متعارف ہو رہی ہیں. ایک پاکستانی خاتون ہے جو انکیوبیٹر رن کر رہی ہیں انویسٹ انوویٹ کے نام سے, کلثوم لکھانی ان کا نام ہے. وہ کافی ایمرجنگ سوشل بزنسز کو سپورٹ کر رہی ہیں. جس طرح ابھی پنجاب گورنمنٹ نے ایک انیشیٹو کیا ہے, اس کا نام ہے پلان 9. وہ پی آئی ٹی بی کے انڈر رن ہو رہا ہے. ڈاکٹر عمر سیف ہیں, وہ رن کرتے ہیں پنجاب گورنمنٹ کے لیے. وہ بھی ایک اچھا اسٹیپ ہے. میرے خیال میں اس طرح کے اور اسٹیپس ہونے چاہیے جو ینگ لوگوں کو انوائٹ کرتے ہیں کہ وہ سوشل بزنسز کو سٹارٹ کریں.
تو پاکستان میں ایسے قوانین موجود ہیں جو فیسیلیٹیٹ کریں سوشل انٹرپرینیورز کو؟
ہاں جی ہیں. پیٹنٹ, اگر آپ کوئی نیا پروڈکٹ انٹروڈیوس کر رہے ہیں اس کے پیٹنٹ کے اوپر ابھی کافی کام ہونے کی ضرورت ہے جہاں تک مجھے تھوڑا بہت پتا ہے. لیکن بیسک بزنسز کے اوپر تو آپ کے پاس رول اینڈ ریگولیشن ہیں. ہاں ہمارے پاس ادارے نہیں ہیں, ادارے ہمارے بھی کمزور ہیں, لیکن اس پہ کام کیا جا سکتا ہے. تو وہاں پہ گورنمنٹ کی بہت اہم ضرورت ہے کہ وہ ان اداروں کو تگڑا کریں جو بزنس اور خاص طور پہ سوشل بزنس کی ایگزسٹنس کو جو ہے نا وہ اس کو آرام سے فیسیلیٹیٹ کر سکے.
تو ان بزنس پر یا جو سماجی فلاحی ادارے ہیں ان کو پروموٹ کرنے کے لیے جو سرمایہ رکھنے والے لوگ ہیں یا جو مخیر حضرات ہیں وہ کس طرح سامنے آ سکتے ہیں؟ نجی سیکٹر کس طرح مزید آگے آ سکتا ہے؟
جی جس طرح میں نے آپ کو بتایا کہ یہاں پہ خاتون ہیں جو رن کرتی ہیں, اس کو ایکسیلریٹر کہتے ہیں, جو اسمال بزنس ہے نا, اسمال سوشل بزنس ہے, وہ اس ایکسیلریٹر کے اندر لوگوں کو سلیکٹ کرتے ہیں اور پھر ان کو اور مزید ایکسپوزر دیتے ہیں. تو وہاں پہ نجی سیکٹر کا بہت اہم کردار ہے. اس میں انہوں نے کافی ہمارے جو کارپوریٹ سیکٹر ہے پاکستان کا, وہاں سے کافی لوگوں سے ہیلپ لی ہے. جو بڑے بزنس اونرز ہیں ان سے فنڈنگ بھی مل رہی ہے, بٹ ان کو خاص طور پہ مینٹرشپ بھی مل رہی ہے.
تو ان پاکستانی نوجوانوں کو جو اس وقت ہمارا پروگرام سن رہے ہیں, آپ کیا کہیں گے اگر ان کے پاس وقت ہے تو کس طرح وہ ان سماجی اداروں کے ساتھ وابستہ ہو سکتے ہیں, اور خود سے انڈیویجولی اگر وہ کچھ کرنا چاہیں تو وہ کیسے کریں؟
ہاں جی, تو نوجوانوں کے لیے تو میں یہی ایڈوائز کروں گا کہ سب سے پہلے تو یہ دیکھیں کون سا ایسا ایشو ہے جس کے اوپر وہ بہت زیادہ کیا کہتے ہیں پیشنیٹ ہیں, اور جہاں پہ سب سے زیادہ پیشنیٹ ہیں اس میں پھر دیکھیں اسپیس میں کون کیا کام کر رہا ہے, کیا وہاں پہ کوئی کام ہو بھی رہا ہے کہ نہیں. اور اگر نہیں ہو رہا تو پھر خود سے شروع کریں, انتظار نہ کریں, چاہے وہ بطور این جی او کے طور پہ کریں یا بطور سوشل بزنس کے طور پہ کریں, لیکن کام سٹارٹ کریں. اپنے آپ کو لوگ مدد کرنا شروع کر دیں گے جب آپ کا کام جینوئن ہوگا اور لوگ آپ کے کام کو دیکھیں گے کہ دیکھیں ہاں یہ فرد جو ہے یہ جو جینوئن کام کر رہا ہے, تو آپ کو سپورٹ اپنے آپ ملنا شروع ہو جائے.
اور کیوں دور جانے کی کیا ضرورت ہے؟ کیا یہ ضروری نہیں کہ سب سے پہلے وہ اپنے ارد گرد دیکھیں, اپنے محلوں میں, اپنے پڑوس میں دیکھیں کیا ایشوز ہیں جن کی وہ ہیلپ کر سکتے ہیں, والنٹیئر کر سکتے ہیں؟
بالکل, شروعات اپنے آس پڑوس سے ہی ہوتی ہے. میں جو فیلوشپس کے اوپر یہاں پہ باہر آیا ہوں, تو میں بہت بات میں باہر آیا ہوں. میں نے تو میرا جو سیاسی سرگرمیاں اور سماجی سرگرمیوں کا جو میرا کام ہے وہ تو 2006 سے میں کر رہا ہوں, اور ان علاقوں میں کر رہا ہوں جہاں پہ کوئی بیسک فیسلٹیز بھی نہیں مل رہی. آپ کا لاکی نمائندہ بھی جو ہے وہ ابھی بھی سڑکیں جو ہیں وہ کھلی پڑی ہوئی ہیں, اور بیماریوں کے علیحدہ جو ہے وہاں پہ پرابلمز ہیں. تو اپنے علاقوں میں دیکھیں کہاں کہاں مسئلے مسائل ہیں. کئی لوگوں کے گھروں کے پاس بستیاں ہوتی, کچی بستیاں ہوتی, جہاں بچوں کو ایجوکیشن کی ضرورت ہے. ایجوکیشن ہمارا اس وقت بہت بڑا ایک ایسا ایشو ہے جس پہ بہت زیادہ کام کرنے کی ضرورت ہے. اگر کسی بچے کو اگر آپ پڑھا دیتے ہیں, اس کو اسکول آپ بھیج دیتے ہیں, تو یہ بھی ایک بہت بڑی سروس ہے میری نظر کے اندر. والنٹریلی کر لیں, لیکن کسی پیمانے کے اوپر کچھ نہ کچھ سوشل ورک کریں, والنٹریلی کریں یا کسی اور لیول پہ کریں, یہ بہت ضروری ہے پاکستان کے اندر میرے خیال میں نوجوانوں کے لیے.
بے حد شکریہ یونس چودھری صاحب. ہمارے پروگرام کو سمیٹنے کا وقت ہوا. ہم اپنے سننے والوں کو بتا دیں کہ وائس آف امریکہ واشنگٹن کے پروگرام ہردم روان زندگی میں آج ہمارے مہمان تھے امریکہ میں قائم دنیا بھر کے سماجی فلاحی اداروں, نوجوان سماجی رہنماؤں کو مربوط کرنے والے ایک انٹرنیشنل ادارے ایٹلس کور کے ایک فیلو اور اس کے ایک ٹریننگ مینیجر یونس چودھری, اور جو سماجی خدمت کے جذبے سے سرشار ایک پاکستانی نوجوان ہیں, اور اب تقریباً 13 ماہ کا کورس کرنے کے بعد, تربیت حاصل کرنے کے بعد پاکستان واپس جا رہے ہیں. ان کا شکریہ ادا کرتے ہوئے آج کا پروگرام ختم کرتے ہیں. ہمارے پروگرام کے پروڈیوسر تھے بیٹو میر اور انجینئر تھے نیلسن لوبس. یاسمین جمیل کو اجازت دیجیے. خدا حافظ.
اس پروگرام میں جو نقطہ نظر پیش کیے گئے وہ خالصتاً ہمارے مہمان و شراکا کے تھے اور وہ وائس آف امریکہ کے موقف یا امریکی حکومت کی پالیسی کی نمائندگی